بسم الله الرحمن الرحیم. یہ روایت حضرت عبداللہ ابن عمر بن عاص رضی اللہ تعالی عنہ سے ہے. ارشاد فرماتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، یقیناً اللہ تعالی علم کو قبض نہیں کر لیں گے اس طریقے سے کہ بندوں کے دلوں سے اس کو چھین لے وے. یعنی علم اٹھا لیا جائے گا، لیکن علم اٹھا لیے جانے کا یہ مطلب ہرگز نہیں ہوگا کہ کسی کے دل میں، دماغ میں، سینے میں علم ہے، اللہ نے وہ سارا علم بھلا دیا، دل دماغ سے محو ہو گیا، دل دماغ سے علم اڑ گیا، دماغ ذہن سے مٹ گیا. ایسا نہیں ہوگا. جس کی ایک مثال آپ کو کل بتلائی گئی تھی کہ ایک حافظ صاحب ہے، ایک مولانا صاحب ہے، ایک مفتی صاحب ہے. ایسا نہیں ہوگا کہ دوپہر میں کیلولا کرنے کے لیے سوئے اور اٹھے تو سب کو کہہ رہے کہ بھائی میرا علم تو اڑ گیا، غائب ہو گیا میرا علم، مجھے کچھ بھی یاد نہیں ہے کتاب میں سے. ایسا نہیں ہوگا. ینتزعہ من العباد کا یہ مطلب لیا گیا ہے. لیکن اللہ تعالی علم کو قبض کر دیں گے علماء کی وفات کے ذریعے سے. یعنی صحیح اور گہرا علم رکھنے والے علماء امت سے اٹھ جائیں گے، اس طریقے سے جو ہے علم دنیا سے اٹھتا ہوا چلا جائے گا. یہاں تک کہ جب کوئی عالم باقی نہیں رہے گا، یعنی کہ شرعی علوم میں گہرائی رکھنے والا، شرعی علوم میں پختگی رکھنے والا، شرعی علوم میں مہارت رکھنے والا، شرعی علوم میں درک رکھنے والا، تو لوگ جاہلوں کو سردار بنا لیں گے، لوگ جاہلوں کو سردار بنا لیں گے، یعنی بے علم لوگوں کو اپنا دینی پیشوا بنا لیں گے. جب علماء اٹھ گئے، علماء کا انتقال ہو گیا، تو جاہل لوگ، بے علم لوگ، کم علم لوگ، لوگ ان کو سردار بنا لیں گے. فسئلوا، اب ان جاہل صاحب سے سوال کیا جائے گا دینی مسئلہ. ففتوا بغیر علم، تو بغیر علم کے فتوے جاری کریں گے، کیونکہ علم تو ان کے پاس ہے نہیں، اسی لیے کوئی فتوے پوچھنے کے لیے آئے گا تو بغیر علم کے وہ لوگ فتوے جاری کریں گے. معلوم ہوا فتویٰ دینا اہم دینی ذمہ داری ہے. جو پختہ علم، گہرا علم، درک والا علم उसके ज़रिए से होना चाहिए। लेकिन जाहिल ही बाकी रहेंगे तो शरई फतवा कैसे सही माने में दे पाएंगे। फदल्लू, वो खुद भी गुमराह हो जाएंगे। वह अदल्लू, दूसरों को भी गुमराह कर डालेंगे। इसलिए भाई उलमा का वजूद गहरे इल्म रखने वाले उलमा का वजूद ये उम्मत के लिए बड़ी नेमत है। जब गहरे इल्म वाले उलमाए किराम उम्मत से उठ जाएंगे तो उम्मत बड़ी खैर से महरूम हो जाएगी। नफ्से इल्म बाकी रहना दुनिया में ये भी अल्लाह की बहुत बड़ी नेमत है। अल्लाह ताला अपनी नेमत जिस कौम को भी देते हैं, चाहे इल्म की शक्ल में चाहे उलमा की शक्ल में, अल्लाह ताला यूं ही नेमत छीन नहीं लिया करते। बल्कि जब कौम ना कदरी करे तो फिर अल्लाह ये नेमत ले लेते हैं। इल्म भी अल्लाह की अजीम नेमत, जब लोग नाकदरी करेंगे तो अल्लाह इल्म वाली नेमत ले लेंगे। गहरा इल्म रखने वाले उलमा ये भी अल्लाह की बहुत बड़ी नेमत, जब लोग नाकदरी करेंगे तो अल्लाह ताला ये नेमत भी उम्मत से छीन लेंगे। अच्छा, ऐसा सिलसिला करुबे कयामत तक चलेगा। यानी बहुत जल्दी ये सिलसिला ख़त्म नहीं होगा, कुर्बे कयामत जा कर के, यानी ईसा अलैहि सलाम के भी बाद, ऐसा अंदाज़ा है रिवायत से। क्योंकि पीछे आपने एक रिवायत पढ़ी, ला तज़ालु ताइफ़तु मिन उम्मती, मेरी उम्मत के अंदर एक जमात बराबर हक पर कायम रहेगी। कयामत से पहले पहले तक उम्मत की एक जमात हक पर कायम रहेगी। इसीलिए कयामत से पहले पहले तक उलमाए रब्बानीयीन, उलमाए मुहक्किकीन की जमात दुनिया में बाकी रहेगी। बिल्कुल अखीरी ज़माना है कि जब आम उलमा भी ख़त्म हो जाएंगे लोगों में से। जैसे इस वक्त भी अब किल्लत तो शुरू हो ही गई दुनिया में, गहरे इल्म रखने वाले उलमा की किल्लत तो शुरू हो गई कि भाई कलील होते जा रहे, कम होते जा रहे, कम होते जा रहे। लेकिन बिल्कुल लिया ख़त्म हो जाएंगे आखिरी दौर के अंदर, और आखिरी दौर तक कुछ न कुछ अहले इल्म उम्मत के अंदर बाकी रहेंगे। यहाँ तक हदीस पूरी हो गई। अब आज एक नई बात पढ़ो, कौलल फीरबरी, ये एक गांव का नाम है जैहून नदी के किनारे के ऊपर, फिरबर गांव का नाम। ये उज़्बेकिस्तान में है जैहून नदी और उसके किनारे पर फिरबर गांव। और ये इमाम बुखारी रहमतुल्लाह अलैह के जलीलुल कदर शागिर्द है जो उस गांव के रहने वाले थे, इसीलिए उनका लकब मशहूर हो गया इमाम फिरबरी। और ये जो नुस्खा है हमारे सामने बुखारी शरीफ का, ये इमाम फिरबरी रहमतुल्लाह अलैह का नुस्खा है। तो इमाम फिरबरी रहमतुल्लाह अलैह फरमाते हैं, हद्दसना अब्बासु, क्या हमको हज़रत अब्बास रहमतुल्लाह अलैह ने फरमाया, उनको हज़रत कुतैबा ने फरमाया। वो कहते हैं कि हमको हज़रत कुतैबा ने बयान फरमाया। वो कहते हैं हमको जरीर ने हज़रत हिशाम से नकल करके इसी तरीके की रिवायत बयान फरमाई। ये किया है इमाम फिरबरी रहमतुल्लाह अलैह अपने उस्ताद इमाम बुखारी रहमतुल्लाह अलैह के वास्ते के बगैर रिवायत लाए हैं। आम वतन तो फिरबरी तमाम हदीसें लाएंगे इमाम बुखारी के वास्ते से, लेकिन ये सनत से जो ला रहे वना हुवहु, इसमें इमाम बुखारी रहमतुल्लाह अलैह का वास्ता नहीं है। ये इस सनत की खूबी है। इसको अइम्मे हदीस की इस्तिलाह में इस्तिखराज कहा जाता है, यानी दूसरी किताब की हदीस को अपनी सनद से रिवायत करना, दूसरी हदीस की किताब की हदीस को अपनी सनद से रिवायत करना जिसमें मुसन्निफ़ का वास्ता ही न हो, उसका नाम इस्तिखराज रखा जाता है। और ऐसी बहुत सारी किताबें दुनिया में वजूद में आई, मुस्तखरज अल सहीहैन, मुस्तखरज अल बुखारी वगैरह वगैरह। तो यहाँ इमाम फिरबरी अपने उस्ताद इमाम बुखारी रहमतुल्लाह अलैह के वास्ते के बगैर दूसरी किताब की हदीस को अपनी सनद से रिवायत कर रहे हैं, और इसका नाम रखा जाता है इस्तिखराज। अब यहाँ एक बड़ा इश्काल है इस बाब के ऊपर। बड़ा इश्काल ये है कि ये तो किताबुल इल्म चल रहा है भाई, किताबुल इल्म, तो किताबुल इल्म में तो इल्म बाकी रहे ऐसी बातें आनी चाहिए ना। तो इमाम बुखारी रहमतुल्लाह अलैह इल्म के उठाने की बात कहाँ से लाए, कब्ज़े इल्मी वाली बात। भैया ये किताब के उन्वान के खिलाफ मालूम हो रहा है कि किताबुल इल्म में कब्ज़े इल्म, ऐसा कैसा। एक बड़ा इश्काल है, उसका पहला जवाब समझो। हज़रत इमाम बुखारी रहमतुल्लाह अलैह की आदत रही है, वो कभी अज़दाद को बयान करते हैं, इल्म को बयान किया तो कब्ज़े इल्म को भी साथ में बयान कर दिया। यह है अज़दाद के कुबेल से। जैसे कोई डॉक्टर साहब बीमारी की बातें बयान करने लगे तो लोग कहेंगे डॉक्टर साहब आपको तो शिफा और दवा की बात बयान करने की। भाई ज़िद में मैं बयान करूँगा, ज़िद कि भाई ये बीमारी है तो तुम सीध पर रहोगे। तो ये अज़दाद का अंदाज है कि ज़िद को बयान करो। और इमाम बुखारी रहमतुल्लाह अलैह ने जब इल्म को बयान किया तो ज़िद के तौर पर कब्ज़ुल इल्म को भी बयान कर दिया। दूसरी बात समझिए, दूसरा जवाब, इल्म के मुतालिकात को बयान करना मकसूद है, और इल्म के मुतालिकात में कब्ज़े इल्म भी शामिल है। नंबर तीन, علم اٹھنے کی صورت علماء کے ساتھ ان کا علم اٹھ جانا، علم اٹھ جانے کی صورت کیا بتلائی؟ علماء اٹھ جاوے اور ان کے ساتھ ان کا علم اٹھ جائے. تو اس چیز کو بیان کر کے امام بخاری ترغیب دینا چاہتے ہیں تو علماء اٹھتے جائیں گے، علم اٹھتا جائے گا، لہذا تم لکھ لکھ کر کے پڑھ پڑھ کے علم باقی رکھنے کی صورت پیدا کرو، ورنہ علماء اٹھ جائیں گے، ان کے ساتھ ان کا علم بھی اٹھ جائے گا. اسی لیے تم علم لکھو، علم پڑھو، پڑھاؤ تاکہ دنیا میں علم باقی رکھنے کی صورتیں ہو جائے، ورنہ یہ علم ختم ہو جائے گا. یہ ایک بات ہو گئی. دوسرا ایک سوال پیدا ہوتا ہے کہ حضرت امام بخاری رحمت اللہ علیہ ترجمۃ الباب میں ولا یقبل لائے کہ بھائی حدیث نبوی ہی جمع کی جائے، جب تدوین حدیث کی بات لکھی انہوں نے، حضرت عمر بن عبدالعزیز رحمت اللہ علیہ کا خط بتایا، تو وہاں امام بخاری نے کیا بتلایا؟ ولا یقبل الا حدیث النبی صلی اللہ علیہ وسلم، کہ صرف نبی کریم صلی اللہ علیہ وسلم کی حدیث جمع کی جائے. یہ انہوں نے کہا نا امام بخاری نے. تو اشکال یہ ہیں کہ خود امام بخاری اپنی الجامع الصحیح میں اقوال صحابہ، اقوال تابعین، اقوال تبع تابعین کیوں لاتے ہیں؟ ایک طرف یہ لائے عنوان کہ صرف حدیث رسول لاؤ، جمع کرو. ترجمۃ الباب قائم کیا اس پر، اور دوسری طرف خود لائیں گے کہ فلاں صحابی نے یوں کہا، فلاں تابعی نے یوں کہا، فلاں تبع تابعی نے یوں کہا، ایسا پھر آپ کیوں کرتے ہیں؟ جواب سمجھو، امام بخاری رحمۃ اللہ علیہ بطور استدلال اقوال صحابہ اور اقوال تابعین ذکر نہیں کرتے، بطور استدلال، بلکہ بطور تائید یا توثیق کے لاتے ہیں. یعنی فقہی احکام، فقہی مسائل سے ہٹ کر کے کسی چیز کی تائید، کسی چیز کی تائید کرانی ہوتی ہے، توثیق کرانی ہوتی ہے، تو وہاں صحابی اور تابعی کے اقوال لاتے ہیں، باقی احکام میں بطور استدلال قرآن اور حدیث لاتے ہیں. ایک جواب یہ ہوا، سمجھ میں آیا ایک جواب؟ دوسرا ایک جواب سمجھو، الگ الگ درجات ہوتے ہیں، الگ الگ حیثیت ہوتی ہے. امام بخاری رحمت اللہ علیہ حدیث نبوی کو اول درجے میں جمع فرماتے ہیں، حدیث نبوی کو اول درجے میں جمع فرماتے ہیں، اور اقوال صحابہ، اقوال تابعین، اقوال سلف کو دوسرے درجے کے اندر جمع فرماتے ہیں. تو اصل اور اول درجہ حدیث رسول کو. یہ دو اشکال تھے اس باب کے سلسلے کے اندر. جی तरजमतुल बाब में पहले तो लाए हल, हल बराए इस्तिफाम, और हल लाके इमाम बुखारी क्या करना चाहते हैं वो समझे। तर्जमतुल बाब को साबित करने के लिए जो हदीस नीचे लाए हैं उस हदीस शरीफ का मामला एक जुजी वाकिया है, और जुजी वाकिये से क्या कोई कुल्ली जाब्ता निकलेगा कि नहीं निकलेगा। तर्जमतुल बाब अलग है और नीचे जो पहली हदीस आई है वो एक जुजी वाकिया है। अब उस जुजी वाकिये के जरिए से कोई कुल्ली जाबता कुल्ली हुक्म साबित होगा या नहीं होगा, ये एक इम्कानी चीज है। चूंकि वो जो वाकिया पहली हदीस के अंदर है वो अमरे आरिज है, तो इम्कान था कि इस जुजी वाकिये के जरिए से अमरे कुल्ली साबित होए के ना होए, इसीलिए हल ला करके इशारा कर दिया कि नहीं, अगरचे वो वाकिया जुजी है लेकिन उसके जरिए से एक कुल्ली मामले का इस बात हो सकता है। तो हल बराए इस्तिफाम लाने की खास वजह कि हदीस अव्वल जो इस्तिदलाल में लाए हैं उसमें वाकिया जुज़ईया अम्र आरिस का एहतमाल है, तो हल ला कर के ये मसला बतला दिया कि अगरचे वो वाकिया जुज़ईया है अम्र आरिस है लेकिन उसके ज़रिए से कुल्ली मामला साबित होता है। दूसरी बात हल के ज़रिए से ज़रूरत, ये किसी चीज़ के जारी होने का ज़रिया बनती है। किसी चीज़ की ज़रूरत पेश आती है तो उसके ज़रिए से कोई चीज़ जारी हो जाती है। हल ला कर के ये इशारा दिया इमाम बुखारी रहमतुल्लाह अलैह ने, औरतों की दीनी ज़रूरत ये औरतों की मजलिस के जारी होने का ज़रिया, औरतों की दीनी ज़रूरत ये औरतों की मजलिस के जारी होने का ज़रिया। ये तो लफ्ज़ हल का इशारा पहले हल किया, उसके बाद तर्जमतुल बाब का खुलासा समझो तो और बात वाज़ेह हो जाएगी। पहला बुनियादी मकसद ये है कि औरतों के लिए अलग से इल्मी दरसी मजलिस किसी किसी की दिन कायम होनी चाहिए। इल्मी दरसी मजलिस औरतों के लिए किसी किसी दिन में कायम होनी चाहिए। भाई किसी किसी दिन क्यों, रोजाना क्यों नहीं, पाबंदी से क्यों नहीं, का अक्सर अहकाम में मर्द और औरत दोनों मुश्तरक है। शरीयत के अक्सर अहकाम में मर्द और औरत दोनों मुश्तरक है, इसलिए रोज़ाना जो मर्दों के लिए एक उमूमी मजलिस होगी उसी मजलिस से पसे पर्दा औरतें भी इस्तिफादा कर लेंगे। दर्स होगा मर्दों के लिए, पर्दे भी आके बैठ जाए पर्दे में, बयान होगा मर्दों के लिए औरतें भी पर्दे में शामिल हो जाए। क्यों, शरीयत के अक्सर अहकाम में मर्द औरत यकसा हैं, इसलिए रोज़ाना उमूमी मजलिस कायम होगी दर्स की, इल्मी की, वाज़ की, عورتیں بھی پردے سے استفادہ کر لیں گے. البتہ ان کے صنفی احکام کچھ الگ تھلگ ہیں. صنفی احکام یعنی صنف نازک کے پیش آنے والے خصوصی احکام کچھ الگ تھلگ ہے. اس کے لیے ہفتے میں ایکاد دن کی مجلس بھی چل جائے گی. اس کے لیے ہفتے میں ایکاد روز کی مجلس بھی چل جائے گی. باقی روزانہ ان کے لیے الگ مجلس قائم کرنے کی ضرورت نہیں ہے. روزانہ وہی مجلس قائم ہو, ادھر مرد بیٹھے پردے کے پیچھے آ کے خالی بیٹھ بیٹھ جائے, درس ہو جائے دونوں کے پاس. ایسے کئی مدارس میں جانتا ہوں, میں وہاں گیا بھی ہوں ایسے کئی مدرسوں میں. ہر جماعت کے دو شعبے ہیں, مرد اور ہر جماعت. اس طرح پردہ ہوگا پیچھے طالبات بیٹھے گی, ادھر طالبین بیٹھیں گے. کئی مدرسے ملک میں بھی, بیرون ملک میں بھی. بعض جگہوں پر یہ بھی سسٹم ہے کہ درسگاہ مر طلبا کی الگ ہے, وہاں استاد پڑھائیں گے. طالبات کی درسگاہ الگ ہے, وہاں مائک سے چلا جائے گا سبق. اور چل رہی ہے جماعتیں, ہر سال 50-100 مولوی بنیں گے, 50-100 مولوان بنیں گے. ادھر بھی کچھ فارغ ہوں گے, ادھر بھی کچھ فارغ ہوں گے. ایسے کئی ملکوں میں میں نے دیکھا, کینیڈا میں دیکھا اور ویسٹ انڈیز میں دیکھا, ہمارے ملک میں دیکھا, انگلینڈ میں دیکھا. اچھی ترتیب ہے دونوں کا کام, دونوں پڑھو. هل يجعل للنساء يوم على هدة في العلم. کبھی علاحدہ ہے نا, یہ اردو عربی دونوں میں آتا ہے, لیکن فرق ہے, تھوڑا سا ذہن میں رکھنا. عربی میں علا اور ہدتن الگ لکھا جاتا ہے, اور اردو میں علاحدہ ملا کے لکھا جاتا ہے. یہ ایک فرق ہے کتابت کا. اردو میں اتصال, عربی میں انفصال. جی یہ روایت حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ سے فرماتے ہیں کہ عورتوں نے نبی کریم صلی اللہ علیہ وسلم کو عرض کیا, مرد ہم پر غالب آ گئے, مرد ہم پر غالب آ گئے. یعنی اکثر ان سے خطاب کرتے ہیں آپ, آپ کا خطاب, آپ کی نصیحت, آپ کا وعظ اکثر مردوں سے ہوتا ہے, اور روزانہ وہ آپ کو لگے لپٹے رہتے ہیں, آپ سے استفادہ کرتے رہتے ہیں, آپ سے حدیثیں اور آیات سنتے رہتے ہیں. یہ مرد اصول علم میں ہم پر غالب آ گئے, یہ شکایت کی اور پر. لہذا فجعل لنا یوما من نفسک, آپ ہمارے لیے کوئی ایک دن متعین فرما دیجئے. دیکھیے کیسی اس زمانے کی طلب رکھنے والی عورتیں, کہ کہ حضور سے صحابہ رجال جو کثرت سے استفادہ کرتے تھے یہ ان کے لیے رشک کی چیز بنی، اور باقاعدہ انہوں نے شکایت کی کہ آپ ہمارے لیے بھی کوئی وقت طے فرما دیجئے، یہ کیا ہر وقت یہ مرد آپ کو لگے لپٹے رہتے ہیں اور آپ سے استفادہ کرتے رہتے ہیں. فَوَعَدَهُنَّ يَوْمًا، نبی کریم صلی اللہ علیہ وسلم نے ان کے ایک دن کا وعدہ فرما لیا، چلو ٹھیک ہے ایک دن مستورات کا طے کر لو. آج کے زمانے میں یوں کہنے کا، مکشوفات میں بیان میں جا رہا ہوں، مستورات میں بیان میں ایسا نہیں کہنے کا. لَقِيَهُنَّ فِيهِ، ان کے پاس تشریف لے جاتے آپ صلی اللہ علیہ وسلم، حضور ان کے پاس تشریف لے جاتے وہ ایک دن بیان ان کے پاس تھے. فَوَعَظَهُنَّ، حضور نے ان میں وعظ فرمایا. وَأَمَرَهُنَّ، اور ان کو دین کی باتیں سکھلائی. فَقَانَ فِيمَا قَالَ لَهُنَّ، مستورات کو جو باتیں خصوصیت سے ارشاد فرمائی اس میں ایک بات نبی کریم صلی اللہ علیہ وسلم نے یہ بھی فرمائی. فَقَانَ فِيمَا قَالَ لَهُنَّ، مستورات کو جو بات آپ صلی اللہ علیہ وسلم نے فرمائی اس میں ایک بات یہ بھی فرمائی. کیا فرمائی؟ مَا مِنْكُمْ اِمْرَأَةٌ، کسی عورت کے تین بچے آگے چلے گئے. آگے چلے گئے یعنی انتقال کر گئے، ماں دنیا میں رہ گئی، باپ دنیا میں رہ گیا، بچہ آگے چلا گیا یعنی مر گیا. تین بچے تو اس کے لیے جہنم کی آگ سے پردہ بنیں گے، وہ تین بچے ماں باپ کے لیے جہنم کی آگ سے پردہ بنیں گے. دیکھیے یہاں یاد رکھنا، عورتوں کا مجمع ہے، اسی لیے امرأة کا لفظ ہے حدیث میں، ورنہ یہ فضیلت شوہر کو بھی حاصل ہے. یعنی کہ کسی کے تین بچے مر جائے تو صرف ماں کے لیے حجاب نہیں بنیں گے، باپ کے لیے بھی بنیں گے، یہ یعنی باپ کے لیے بھی حفاظت کا ذریعہ بنیں گے جہنم کی آگ سے، باپ اور ماں دونوں کے لیے. آگے کیا فرمایا؟ حجابم من النار، جہنم کی آگ سے پردہ بنیں گے پردہ. یہاں شرح کرام نے ایک شرط بڑھائی ہے، بشرطے کہ ماں باپ معصیت سے پردے کو پھاڑ نہ دیوے. گناہوں کے ذریعے سے اس پردے کو پھاڑ نہ دیوے، ورنہ بچے مرے وہ یوں سوچے کہ اب تو اپنے لیے جہنم تھوڑی ہے، چلو اب تو جو چاہے کرو بنداس. تو پھر معصیت سے اگر گن پردہ پھاڑ ڈالا ہے تو پھر جہنم کی آگ آ جائے گی. تو معصیت کی کینچی کے ذریعے سے اس پردے کو نہ پھاڑے تو یہ پردہ جہنم سے حفاظت کا ذریعہ بنے گا. فقالت امرأۃ، مجمع میں ایک عورت بولی، حضور کوئی کے دو بچے مر گئے ہو تو؟ اس نے فرمایا دو مر گئے ہو وہ بھی جہنم کی آگ سے پردہ بنیں گے. پھر ایک کے بارے میں بھی پوچھا گیا، ایک بچہ مر گیا ہو تو؟ ہاں وہ بھی جہنم کی آگ سے حفاظت کا پردہ بنے گا. تو ایک بچہ بھی کسی کا انتقال کر جائے تو والدین کے لیے جہنم کی آگ سے حجاب ہے، پردہ ہے. یہاں تو ترجمۃ الباب سے اتنا ربط ہے کہ عورتوں کے لیے ہفتے میں ایک دن خصوصی تعلیم کا طے کیا جائے، ہفتہ واری عورتوں کا اجتماع، اس کا اثبات ہو گیا اس حدیث کے ذریعے سے. मैम बुखारी पक्के तबलीगी है, भाई याद रखना है। बाज मरतबा एक बच्चे में किसी को इतना गम होता है जो दूसरों को तीन बच्चे में नहीं हुआ करता, ऐसा भी होता है। एक ही बच्चे में ऐसा गम होता है कि वो तीन में नहीं होता है। गम की कैफियत अलग अलग हुआ करती है। अब मिसाल के तौर पर किसी के तीन बच्चे गए लेकिन माजो लूले लंगड़े अपाज, वो तीन बच्चे मरने पर माँ बाप को इतना गम नहीं होता है। एक भला चंगा तंदुरुस्त बच्चा मर गया तो बहुत ज्यादा गम होगा माँ बाप को। ये इस तरह होता है। अब यहाँ एक इश्काल पैदा होता है कि पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तीन बच्चे, फिर किसी औरत के पूछने पर बतलाया दो बच्चे, फिर किसी के पूछने पर फरमाया तो एक बच्चा, ये धीमे धीमे कमी हुई। तो पहले से हुजूर यूं फरमा देते कि भाई एक बच्चा इंतकाल कर जावे तो हिजाबम मिनन्नार, कितना अच्छा होता। ये तीन से दो, दो से एक, ये तदरीब की तदरीज की जरूरत क्या पड़ी, तरतीब नुजूली की जरूरत क्या पेश आई। सवाल समझ में आया, उसका पहला जवाब सुन लो। वही के जरिए पहले तीन बच्चों के बारे में बशारत आई, फिर साइला के सवाल पर वही के जरिए दो की बशारत आई, फिर साइला के सवाल पर वही के जरिए एक पर बशारत आई। तो ये जो नीचे की तरफ नुजुल हुआ है, तनजुल, ये वही की बुनियाद पर हुआ है। जैसी वही आती गई ऐसा जवाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दिया। आप अपनी मर्जी से तो जवाब देते नहीं थे। नंबर दो, हुक्म शुरू ही से एक ही के बारे में था कि एक बच्चा भी इंतकाल कर जाएगा तो उस माँ बाप के लिए हिजाब मिनन्नार बनेगा। शुरू ही से हुक्म ये था, लेकिन पहले तीन बतलाया, फिर दो, फिर एक, क्यों? इश्तियाक पैदा करने के लिए, शौक पैदा करने के लिए, इश्तियाक बढ़ाने के लिए। इसलिए कि आसान बात पहले एकदम बतला दी जावे तो उसकी तरफ ज्यादा रगबत और शौक नहीं होता। आसान बात पहले एकदम बता दी जावे तो उसकी तरफ ज्यादा रगबत और शौक नहीं होता। शुरू में पहले थोड़ा मुश्किल बतलाओ, फिर रफ्ता रफ्ता आसान करो तो अवकाफिल कल्ब हो जाएगा, तो अवकाफिल कल्ब हो जाएगा, दिल में वो बात पुख्तगी के साथ बैठ जाएगी। तो कोई भी मुश्किल काम अगर शुरू से आपने आसानी बतला दी तो लोग डायरेक्ट आसानी पर ही जाने की बात करेंगे। इसलिए पहले मुश्किल बात बताओ, फिर धीरे 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 आसानी पर लाओ, तो बात दिल में जम जाती है। एक तरीका होता है बेहतरीन तालीम का। तो पहले आप सल्लल्लाहु अलैहि वसल्लम ने तीन वाली मुश्किल बात बताई, फिर दो, फिर एक, आसानी पर लाए धीरे धीरे, ताकि इश्तियाक भी बाकी रहे औकाफिन नफ्स भी हो जावे। एक और अहम बात यहां समझो, आगे वाली रिवायत में आ रहा है लम यब लुगुल हिंसा, लम यब लुगुल हिंसा, यानी ये तीन या दो या एक बच्चा नाबालिग होना चाहिए। इस रिवायत में नाबालिग की कोई कैद नहीं है, देख लो, या मुतलक मिन वलदिहा है, लेकिन आगे वाली रिवायत से पता चल रहा है कि तीन दो या एक बच्चा जो मर जावे वो कैसा होना चाहिए, नाबालिग होना चाहिए। तो सवाल ये पैदा होता है कि नाबालिग बच्चे के मरने पर ही हिजाब मिनन्नार क्यों है, बालिग के मरने पर हिजाब मिनन्नार क्यों नहीं है? सवाल समझ में आ रहा है? नाबालिग के मरने पर ही हिजाब मिनन्नार क्यों है, बालिग के मरने पर हिजाब मिनन्नार क्यों नहीं है? हालांकि गम जिस तरह नाबालिग बच्चों के मरने पर होता है, बालिग के मरने पर भी गम होता है। वालिदैन को नाबालिग के मरने पर जैसा गम होता है, ऐसा गम बालिग के मरने पर भी होता है, बल्कि बाज मर्तबा बालिग बच्चे के मरने पर गम नाबालिग से ज्यादा हुआ करता है। एक बच्चा बचपन में मर गया, महीने का, छह महीने का, पांच महीने का, और एक 15 साल का बच्चा मर गया, तो वालिदैन को बड़ा गम हुआ करता है, बड़ा गम 5 महीने वाले बच्चे के मुकाबले में। तो हदीस में ये अदम बुलुक की कैद क्यों आई, हिजाब मिनन्ना? सवाल समझ में आ रहा है? तो बुलुग यानी नाबालिग बच्चा मरे तो ही हिजाब मिनन्नार, ऐसा क्यों? बालिग बच्चे के मरने पर हिजाब मिनन्नार क्यों नहीं आया? जवाब नंबर एक, बालिग बच्चे के इंतकाल पर अल्लाह ताला जो अजर अता फरमाते हैं वो कफारे सईआत के कुबेल से हैं, वो कफारे सईआत के कुबेल से है, यानी बालिग बच्चा मर गया तो आदमी के गुनाहों की माफी होगी, ये अजर अल्लाह ताला इंसान को अता फरमाएंगे। और नाबालिग बच्चे के मरने के ऊपर शफाअत वाला अजर देंगे अल्लाह, कौन सा अजर? शफाअत। शफाअत यानी कि बच्चा जाकर अल्लाह के सामने सिफारिश करे, दोनों अजर में फर्क समझो बराबर। नाबालिग बच्चे के मरने के ऊपर अजर मिलता है कौन सा? शफाअत वाला। बालिग बच्चे के मरने पर अजर मिलता है कौन सा? कफारे सईआत वाला। समझ रहे हो फर्क दोनों में? और शफाअत बालिग बच्चा नहीं करेगा, ना बालिग बच्चा करेगा मासूम होने की वजह से, शफाअत वाला अमल कौन करेगा? ना बालिग बच्चा। क्यों ना बालिग बच्चा शफाअत करेगा? मासूम होने की वजह। समझ में आया ये पहला जवाब? दूसरा जवाब समझो, बात मनवाने में बच्चे अड़ जाते हैं, बात मनवाने में बच्चे अड़ जाते हैं, बड़े अगर अड़े तो डंडे पड़े, बड़े अड़ने जावे तो ढंडे पड़े, छोटे बच्चे अड़ जावे तो माँ बाप को झुक जाना पड़ता है, छोटा बच्चा जीत करे अड़ जावे तो माँ बाप को मानना पड़ता है, और बड़े बच्चे जीत करे ने अड़े तो अब बच्चे को डंडे। अब ये छोटा बच्चा है, अल्लाह के सामने जाकर के उसको सिफारिश करनी है, तो ये शान छोटे बच्चों की है कि जाके वो अल्लाह को कहेंगे अल्लाह नहीं मेरे वालिदैन को माफ कर दो कर दो कर दो, ये छोटे बच्चे कर सकते हैं। इसीलिए बाज रिवायत में सराहतन आया है कि छोटे बच्चे जाकर अल्लाह ताला से अर्ज करेंगे या अल्लाह मेरे वालिदैन को जन्नत में दाखिल कर दीजिए, मेरे वालिदैन को जन्नत में दाखिल कर दिया। अब ये जो सिफारिश करने की जा करके वो छोटे बच्चे ही करेंगे, इसलिए नाबालिग की कैद रिवायत के अंदर आई, वरना बालिग के मरने पर भी अजर मिलता है लेकिन वो कफारे सईआत के कुबेल से हुआ करता है। फिर एक और नुक्ता समझो इस रिवायत पर खास तौर पर, अजीब अल्लाह ने ये दुनिया बनाई है, अजीब। बचपन के अंदर बच्चों को माँ बाप से और माँ बाप को बच्चों से ज्यादा लगाव होता है, ये इश्काल का तीसरा जवाब भी है और एक हिकमत भी है। बचपन में माँ बाप को बच्चों से और बच्चों को माँ बाप से ज्यादा लगाव होता है, जैसे बच्चा बड़ा होता है और बच्चे वाला बन जाता है, बच्चा बड़ा होगा और बच्चा बड़े वाला बन बच्चे वाला बन जाता है, अब माँ बाप से लगाव कम होता जाएगा, माँ बाप से लगाव कम होता जाएगा, अब उसको अपने बच्चों की फिक्र है, अपनी बीवी की फिक्र है, अब माँ बाप से लगा उसका कम होता जाएगा। तो बचपन के अंदर लगाव ज्यादा, इसीलिए उस पर खुसूसी फजीलत भी ज्यादा, बड़े होने के बाद लगाव कम, इसीलिए वो दर्जा भी कम हो गया। ये पूरी दुनिया के एक तबी निजाम है भाई, कोई मुस्तस्ना नहीं। आप भी अभी कहते हो ना मेरी अम्मा ने मेरे अब्बा ने मेरी अम्मा, फिर कहो कि मेरी बीवी मेरा बच्चा। आप कहाँ रहते हो तो कहा बारडोली, अरे आप तो मड़ी के हो बारडोली रहते हो, बस मेरी बीवी मेरे बच्चों के साथ मैं बारडोली में सेट हो गया, बुड्ढा बुड्ढी वहीं मड़ी मड़ी में पड़े हुए हैं। हर चीज का जमाना है, हर चीज का जमाना, ये खुदा का एक फितरी निजाम है बनाया हुआ। अगर ये न होता तो क्या होता मालूम, पूरे आलम में एक ही मकान होता है, पूरी दुनिया में क्या होता एक ही मकान और उसमें करोड़ों अबजों कमरे होते हैं। क्या आदम और हव्वा वो एक मकान बनाया, अब उनकी सारी औलाद कयामत तक आने वाली नए नए कमरे बना के उसी में रह दे, अब्बा को नहीं छोड़ा है, कुछ भी हो अब्बा अम्मा को तो नहीं छोड़ेगा, तो अब्बा अम्मा के 10 बच्चे हैं, 10 बच्चों की 10 बहुएं हैं, 10 बहुओं के 10 बच्चे हैं, अब 100 के लिए एक बनाओ बड़ा महल वाला मकान बनाओ। कोई मकान में आए तो मकान में आया कि मेले में आया, इसलिए अल्लाह ने एक तबी निजाम बनाया। शुरू में रब्त बहुत होता है, माँ बाप बाप माँ बच्चा बच्चा है बच्चा, शादी हुई नहीं कि धीरे 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 कमी चालू। अब मैं अपने एक फ्लैट ले लूँ, हाँ बेटा ले लो जाओ, रोज हम शाम को घर ही आएंगे सोने वहां जाएंगे, हाँ जाओ जाओ कुछ दिन खाने आएंगे सोने वहां जाएंगे कुछ दिन बाद, अब एक टाइम यहाँ खावे एक टाइम वहां खावे चले न, चले चले बेटा जाओ, शाम का यहाँ खाना दोपहर का वहां फ्लैग पे पका लेना कुछ दिन बाद, अब हम वहीं पका लेवे कभी कभी टिफिन लेके आ जाएंगे चले ऐसा, चलो चले ऐसा चलाओ ऐसा। फिर अब ईद ईद पे आएंगे चलेगा ना, ईद ईद पे आ रहा है चलो हो गया। ये भी एक तबीयी निजाम है अल्लाह ताला का, तो ये दुनिया आबाद है ठीक ठाक तरीके से चलो। हदीस वही है, फिर ये दूसरी सनद लाने के फायदे क्या, हदीस वही है लेकिन दूसरी सनद से ये रिवायत लाए क्या फायदा। नंबर एक, गुज़िश्ता सनद के अंदर एक नाम मुबहम था, हद्दसनी इब्नुल अस्बहानी, तो इब्नुल अस्बहानी के नाम की तायीन इस सनद में हो गई, अन अब्दिर्रहमान इब्नुल अस्बहानी, साबिका रिवायत में इब्नुल अस्बहानी के नाम की तायीन नहीं थी, इस सनद रिवायत के अंदर इब्नुल अस्बहानी के नाम की तायीन हो गई कि इब्ने अस्बहानी का नाम है अब्दुर्रहमान। दूसरा फायदा, साबिका रिवायत में सहाबी है हजरत अबू सईद खुदरी रदी अल्लाहु अन्हु, इस रिवायत में सहाबी हजरत अबू हुरैरा रदी अल्लाहु ताला अन्हु। क्या नतीजा निकला दूसरा, कि यह हदीस दो सहाबी से मरवी है, हजरत अबू हुरैरा से भी मरवी है और हजरत अबू सईद खुदरी रदी अल्लाहु ताला अन्हु से भी मरवी है, ये दूसरा फायदा हुआ। तीसरा फायदा, ऊपर वाली हदीस में हिंस की कैद नहीं थी, इस हदीस शरीफ से हिंस वाली कैद मालूम हुई कि अदम बुलुग होना चाहिए, अदम बुलुग। चौथी बात, यह हजरत अबू हुरैरा रदी अल्लाहु ताला अन्हु की रिवायत मुअल्लक नहीं है, सनद लाकर के बतला दिया कि ये तालीकन कोई रिवायत नहीं है, ये भी बा सनद रिवायत है। ये चार बड़े बड़े फायदे उस दूसरी रिवायत के जरिए से हुए। अब इस रिवायत के बारे में एक और लतीफा समझो, ये जो कहा ने कि हद्दसनी मोहम्मद इब्नु बशार, तो अगर कुवत हफ्जा साथ दे रहे तो पीछे जा इनका नाम आया था, वहां बतलाया था कि इनका लकब क्या है, बुंदार, क्या लकब है इनका, बुंदार, ये लकब बतलाया गया था कि शागिर्द बुंदार ने उस्ताद गुंदुर, बुंदार ने गुंदार। खैर, तो हजरतुल उस्ताद मुफ्ती सईद साहब रहमतुल्लाह अलैह ने बहुत अच्छा एक लतीफा उस पर लिखा, इरशाद फरमाया कि जो इनका लकब बुंदार बना ने, ये शायद हमारे इलाके की जो एक इस्तिला है बंडल, उसका ये बिगड़ा हुआ लफ्ज है बुंदार। हमारे यहाँ लफ्ज बोलते हैं ना बंडल, बंडल यानी कहते हैं ना इसके पास तो बहुत पैसे हैं, पैसों के बंडल है, इसके पास तो किताबें बहुत है, किताबों के बंडल है। तो हजरत फरमाते हैं कि इनके पास अहादीस के बड़े जखायर थे मोहम्मद इब्ने बशार के पास, گویا کہ علم حدیث کے بنڈل کے بنڈل تھے، اس لیے ان کا لقب بندار بن گیا ہے. ہمارے علاقے کا بندل تھا وہ اصل وہ بندر استبندار، یہ اس کی ایک لکتے جیسی ایک حیثیت ہے اس واقعے کی. اب اس نسخے میں ایک حدیث نکالو، دو ایک دو آٹھ تین، لمبے نسخے میں حدیث نمبر ایک دو آٹھ تین. ملی کہ نہیں ہے؟ پڑھو. دراصل حدیث شریف کا یہ شان ورود ہے، دوسرے نسخوں میں بھی یہی ہے، یہ شان ورود کو بتلانا ہے کہ زمانے جاہلیت کے اندر کسی کی موت کے اوپر بڑا آہو آویلا منایا جاتا تھا، بڑا شوق منایا جاتا تھا، چہرہ نوچنا، کپڑے پھاڑنا، گال پھاڑنا، سینہ کوٹنا، بڑا ہوا ویلا مچایا جاتا تھا. تو اسلام نے یہ بتلایا کہ بچوں کی موت ہو تو یہ اس طرح آہو واویلا کرنے کا موقع نہیں ہے، بلکہ صبر سے کام لو موت کے اوپر. جس نے بھی موت کے اوپر صبر سے کام لیا، اللہ تعالیٰ اس کو یہ فضیلت دیں گے کہ بچوں کی موت انسان کے لیے بہت ہی زیادہ غمناک موت ہوتی ہے، لیکن اگر کوئی صبر سے کام لے تو اس کے لیے حجابم من النار کا باعث بنے گی. تو دراصل زمانے جاہلیت بھی، زمانے جاہلیت کی چیزیں، جاہلیت کے طریقے بہت ہیں لوگوں میں. کوئی مر جاتا ہے تو نوحہ کریں گے، روئیں گے، چلائیں گے، کپڑے پھاڑیں گے، بال بکھیریں گے، جاہلوں میں جاتا ہے دیکھ لو کیسی کیسی حرکتیں کرتے ہیں لوگوں کے موت کے اوپر بے صبری. تو کہا موت پر اس طرح بے صبری جزا فضا مت کرو، بلکہ صبر کا مظاہرہ کرو، صبر کا مظاہرہ کرو. تو اس پر اللہ سبحانہ و تعالیٰ کی طرف سے، دراصل پوری بات یوں ہے، ایک دن آپ صلی اللہ علیہ وسلم قبرستان گئے، ایک عورت کو دیکھا قبر پر بیٹھ کے رو رہی ہے. حضور نے جو بات کہی، یہ کیا کر رہی ہے یہاں پر، تو اس نے حضور کو پہچانا نہیں. ہاں جاؤ جاؤ، تمہیں کیا لینا دینا، میرا دل کا ٹکڑا اس میں سویا ہوا ہے، میرا بچہ مر گیا، میرے ہاتھ سے چلا گیا، وہ یہاں مدفون ہے. حضور چل دیے، دیکھا کہ یہ عورت رو رہی ہے اور یہاں اس طرح مصیبت کا اظہار کر رہی ہے، چل دے. حضور نے کچھ نہیں کہا. بعد میں اس عورت کو کسی نے کہا، اے تو نے کس کو ڈانٹا؟ وہ تو اللہ کے نبی صلی اللہ علیہ وسلم. وہ بہت رنجیدہ ہوئی، بہت رنجیدہ، اور آپ صلی اللہ علیہ وسلم کر گئی اور معذرت خواہی کی، حضور معذرت پیش کیے. اس وقت تو اس کو سمجھایا نبی کریم صلی اللہ علیہ وسلم، بھائی بچہ چلا جاوے غم ہوتا ہے، صبر کرو، اللہ اس کے بدلے کے اندر تمہیں جو ہے حجاب من النار عطا فرمائیں گے. یہ جو ہے اس کا شان ورود بنا تھا.